आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
I'm not afraid of the dark.
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा आज पनि तपाईँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी यहोशु सात अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्छौ ऐमा इसरायलको हार, ऐको शहरमा इसरायलीहरूको हार। मित्र, तपाईहरूसँग भएको सबभन्दा खराब दुश्मन तपाई स्वयं नै हुनुहुन्छ। त्यसले उही दिमागको प्रयोग गर्दछ जुन तपाई सोचाइमा उसको विनाशकारी विचारहरू सोचाइहरू प्रयोग गर्नुहुन्छ। त्यसले उही हातहरू प्रयोग गर्दछ जुन उसका आफ्नै कामहरू पूरा गर्न प्रयोग तपाई गर्नुहुन्छ। यस शत्रुले तपाईलाई अरू कसैले भन्दा धेरै गरेर हानि गर्दछ, नोक्सान गर्न सक्छ। त्यो नै सबभन्दा महान बाधा हो जुन तपाईसँग आफ्नो दैनिक ख्रिस्टियन जीवनमा छ। त्यहाँ दुई विशेष कारणहरू छन् जुन यस शत्रुसँग व्यवहार गर्न कठिन छ। पहिलो स्थानमा हामी त्यसलाई थाहा पाउन र ठम्याउन अइच्छुक हुन्छौं। हामी त्यसलाई शत्रुको रूपमा नाम राख्न र महसुस गर्न चाहँदैनौ। वास्तविकता यो हो कि हामी प्राय जसो सबैले त्यसलाई मन पराउँछौ। दोस्रो समस्या यो हो, त्यो हाम्रो भित्रपट्टि छ। यदि त्यो खालि बाहिर आएर एक मानिस जस्तो लड़ाई गरे, यो बिल्कुल भिन्नै हुने थियो। तर त्यो बाहिर आउने छैन। यो यस कारणले होइन कि त्यो कायर छ, डर छेरुवा छ, तर वास्तविकता यो हो कि त्यो भित्रबाटै अझ राम्ररी लड़ाई गर्न सक्छ। मित्र, राष्ट्रहरू, शहरहरू, मण्डलीहरू र व्यक्ति विशेषहरू आफूभित्रको शत्रुद्वारा विध्वंस र विनाश गरिएको छ। मण्डलीहरू भित्रबाटै विनाश भएका छन्, बाहिरबाटको शक्तिहरूद्वारा होइन। प्रभु येशूले एसिया माइनरको सात मण्डलीहरूलाई केही खास चेतावनीहरू दिनुभयो, तर त्यस चेतावनी बाहिरबाटको शत्रुद्वाराको हमलाको चेतावनी थिएन। उहाँले भन्नुभयो प्रकाश 2:14-15 पदमा, तिमीहरू कहाँ त्यहाँ बालामको शिक्षा ग्रहण गर्ने कोही कोही छन्, यसरी तिमीहरू कहाँ कोही कोही निकोलाइटसहरूका शिक्षा त्यही किसिमले ग्रहण गर्नेहरू पनि छन्। उही समयमा उहाँले पनि चेतावनी दिनुभयो प्रकाश 2:20 पदमा, तर तिम्रो विरूद्धमा मसँग यो कुरा छ कि आफैले आफैलाई अगम बाँधिनु हुँ भन्ने स्त्री जिजेबेललाई तिमी रहन दिन्छौ। त्यसले मेरा दासहरूलाई व्यभिचार गर्न र प्रतिमालाई चढ़ाएका कुराहरू खान सिकाएर फर्काउँछे। ख्रिष्टले यी मण्डलीहरूलाई, चर्चहरूलाई भावमा भन्नुभयो, तिमीहरूसँग आफै भित्र केही कुरा छ जुनले तिमीहरूको आफ्नो विनाश ल्याइरहेको छ। आज मण्डलीमा अनिष्ट, विश्वासघात र बेइमानले परमेश्वरको महिमाको काम त्यति नराम्रो गरी चोट पुगिरहेको छ जुन बाहिरबाटको कुनै शत्रुहरूद्वारा आउँदैन। शैतानले हाम्रो मण्डली खालि भित्रभित्रबाटै हान्ति पुर्याउन सक्छ, बाहिरबाट होइन। अनि उही समयमा मेरो मित्र, कोही पनि व्यक्ति विशेष आफ्नो भित्रबाटै नष्ट हुन सक्छ। सिकन्दर महान सम्भवत सबभन्दा महान सैनिक प्रतिभा वा सैनिक शक्तिमा प्रतिभाशाली प्रधान सेनापति थिए जसले आफ्नो सैनिकहरू इतिहासको पानहरूभरि अघि बढ़ाएका छन्। तिनी जस्तो कोही पनि भएको छैन। 35 वर्षको उमेर भन्दा पहिले तिनले विश्वलाई जितेका थिए, तर तिनी भारी मद्यपान सेवनले मरे। तिनले संसारलाई जिते, विजय गरे, तर सिकन्दर महानलाई जित्न सकेनन्। मित्र, आफूभित्र त्यहाँ एक शत्रु थियो जुनले तिनलाई विनाश गर्यो। प्रतिज्ञाको मुलुकलाई हातमा लिने काममा इसरायलका सन्तानहरूले युद्धमा पराजय पाउनको कारण बाहिरबाट शत्रुहरूको कारणले थिएन, तर त्यो आफैभित्र आफूभित्रैबाट थियो। आफूभित्रकै कारणले गर्दा हार भोग्नु परेको थियो। जब इसरायलका सन्तानहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गरे, त्यहाँ थुप्रै संख्याका शत्रुहरू उभिएका थिएनन्, तर तिनीहरूको बाटोमा केही खास शत्रुहरू उभिएका थिए। ती शत्रुहरू थिए यरियो, ऐ र गिबोनीहरू। यी तीन इसरायलका सन्तानहरूले प्रतिज्ञाको मुलुकको स्वामित्व वा अधिकार गर्ने कामको र इसरायलीहरूले यसको आनन्द उठाउने कामको रोकेको थियो, अवरोध गरेको थियो। त्यो मुलुक त्यहाँ थियो, परमेश्वरले भन्नुभएको थियो कि यो तिनीहरूको हो। परमेश्वरले तिनीहरूलाई अब्राहमसँग आफ्नो प्रतिज्ञामा अधिकार पत्र वा जमीनको हक दिने कागज दिनुभएको थियो। यहोशूलाई उहाँले भन्नुभएको थियो, यहोशू 1:3, मैले मोसालाई भने झैं तिमीहरूका पैतालाले कुल्चिने सबै जग्गा मैले तिमीहरूलाई दिएको छु। परमेश्वर तिनीहरूलाई भनिरहनु भएको छ, यो तिमीहरूको हो, त्यहाँ जाऊ र अधिकार गर अनि त्यसको आनन्द गर। ओ, यो आज हाम्रो निम्ति कस्तो पाठ छ। यी मानिसहरूलाई त्यो मुलुक दिइएको थियो जुनको क्षेत्रफल करिब 3,00,000 वर्ग मिल थियो, तर तिनीहरूले सबभन्दा धेरै ओगटेको नै 30,000 वर्ग मिल क्षेत्रफलको मुलुक मात्र ओगटेका थिए। ख्रिस्टियनहरूले सम्पूर्ण आत्मिक आशिषहरू दिइएको छन् ख्रिस्टियनहरूलाई, तर कतिजना ख्रिस्टियनहरूले यसको आनन्द उठाइरहेका छैन। तिनीहरू कति चाहिँ तपाईँको खास हुन्, तपाईँहरूसँग त्यसको निम्ति अधिकार पत्र छ, तर के तपाईँले तिनीहरूको दावी गर्नुभएको छ, त्यसको आनन्द उठाइरहनु भएको छ? जति कि उहाँ तपाईँले त्यसको आनन्द उठाएको चाहनुहुन्छ। धेरै ख्रिस्टियनहरूको बारेमा सोच्नुहोस्, विचार गर्नुहोस्, जो सम्पूर्ण आत्मिक आशिषहरूद्वारा आशिषित भएका छन्, तैपनि तिनीहरू त्यस्तो जीवन जीरहेका छन् कि तिनीहरू आत्मिक कंगालहरू हुन्। परमेश्वरले ती तमाम कुराहरू हामी कहाँ उपलब्ध गराउनु भएको छ। यदि हामीले तिनीहरूलाई पाउन चाहन्छौ भने युद्ध गर्ने लड़ाई छ र त्यसको विजय गर्नुपर्छ, जित्नुपर्छ। अनि एफिसियनको पुस्तकमा हामी आत्मिक युद्धको सम्बन्धमा पढ्छौं। हामी आत्मिक युद्धमा छौं, साथै यहाँ यो पनि थाहा पाउँछौ कि युद्ध जित्नले परमेश्वरको सम्पूर्ण हतियारहरूको धारण गर्नुपर्छ, वा युद्ध जित्नको लागि परमेश्वरको सम्पूर्ण हात हतियारहरूको धारण गर्नुपर्छ। यहोशू 7-8 अध्यायमा उल्लेखित ऐ शहरमा भएको हार र जितले विश्वासीमा शरीरको प्रतिनिधित्व गर्दछ। अकानको पाप छाउनीमा पाप थियो, शिविरमा पाप थियो, शरीरका पापहरूको कदमहरू हुन्। मैले देखे शारीरिक, मैले लालच गरे मानसिक, र मैले लिए इच्छा शक्ति। मित्र, जबसम्म विश्वासीहरूको जीवनमा भएको पापसँग व्यवहार गरिन्दैन, त्यहाँ कुनै छुटकारा हुने छैन। अहिले आफ्नो मूल पाठतिर आउँ। यहोशू 7:1 भनिएको छ, तर नाशको निम्ति अर्पण गरिएका कुरामा इसरायलीहरूले अपराध गरे, किनकि आकान जो यहुदा कुलको जेरहको छोरो जब्दी त्यसको छोरो कर्मीको छोरो थियो, नाशको निम्ति अर्पण गरिएको मालबाट केही कुरा लियो, त्यसकारण परमप्रभुको क्रोध इसरायलीहरूमाथि दन्कियो। मित्र, यस पदमा भनिएको छ कि इसरायलका सन्तानहरूले अपराध गरे, तर वास्तवमा यो एक व्यक्ति जसको नाउँ आकान थियो, तिनले यो पाप गरेका थिए। आकानले गरेको अपराध वा दुष्ट कर्मको कारण पूरा राष्ट्र वा पूरा इसरायल जातिहरूले दुःख भोग्नु परेको थियो। मित्र, आज धेरै यही नै समस्या चर्चहरू र मण्डलीहरूमा छ। कुनै ओठे बोक्रे ख्रिस्टियनहरूको गलत भ्रष्ट साक्षीको कारण सम्पूर्ण मण्डली समस्यामा पर्दछ, र परमेश्वरको हुनुपर्ने महिमाको काम हुन सक्दैन। अनि हामी देख्छौ 2-3, तब यहोशूले यरियोबाट बेथेलको पूर्वपट्टि बेत आबानको नजिक ऐ शहरमा मानिसहरूलाई यसो भनेर पठाए, तिमीहरू गएर त्यस देशको सेवा गर। ती मानिसहरू गएर ऐको भेद लिए, अनि तिनीहरूले यहोशूका फर्केर आए भने सबैजना नगए पनि हुन्छ, करिब 2-3,000 मानिसहरू गएर ऐलाई आक्रमण गरून्। सबैजनालाई त्यहाँ जाने दुःख नदिनुहोस्, किनकि त्यहाँकाहरू थोरै मात्र छन्। यरियोले संसारको प्रतिनिधित्व गर्दछ, ऐले शरीरको प्रतिनिधित्व गर्दछ। कोही परमेश्वरको सन्त वा जनहरू यरिहो शहर रूपी संसारमाथि परमेश्वरद्वारा विजय प्राप्त गर्न सक्छन्, तर ऐ शहर रूपी शरीरसँग पराजित हुन्छन्। यद्यपि यरिहोमाथि विजय गर्ने काम इसरायलहरूले सोचे कि यो तिनीहरूको विजय थियो, तापनि यो परमेश्वरको विजय थियो। यहोशूले आफ्ना केही मानिसहरू ऐ शहरको निरीक्षण गर्न पठाए, जाँच गर्न पठाए। त्यस शहरलाई राम्ररी होशियारपूर्वक निरीक्षण गरेपछि तिनीहरूले भने, ऐ शहर यरिहो शहरको तुलनामा केही होइन, यसलाई कम संख्याको सैनिकहरूद्वारा लिन सकिन्छ। र 4 र 5 पदमा भनिएको छ, यसैले तिनीहरूमध्ये करिब 3,000 मानिसहरू गए, तर तिनीहरूलाई ऐका मानिसहरूले परास्त गरे। करिब 36 जना जतिलाई ऐका मानिसहरूले मारे, र उनीहरूले शहरको मूल ढोकादेखि सवारिमसम्म खेदेर ओह्रालोमा तिनीहरूलाई मारे, अनि इसरायलीहरूको हृदय डरले गलेर पानी जस्तो भयो। मित्र, हेर्नुहोस् त, इसरायलीहरूलाई ऐका मानिसहरूद्वारा पराजित गरिए, हराइए। तपाईं र म पनि शरीरद्वारा पराजित भएका छौं। मित्र, हामी शरीरमाथि विजय हुन उही रणकौशल, युद्ध कौशल प्रयोग गर्न सक्दैनौ जुन हामी संसारमाथि विजय हुन प्रयोग गर्छौं। इसरायलीहरूले आफ्नो कमजोरीहरूको महसुस गरेनन्। पल प्रेरितले आफ्नो कमजोरीको थाहा पाए जब तिनले भने रोमी 7:18 पदमा, किनकि मलाई थाहा छ कि ममा अर्थात मेरो शरीरमा केही असल कुराले बास गर्दैन, किनभने इच्छा गर्ने चाहिँ मसित हाजिरै छ, तर असल काम गर्ने भने छैन। मित्र, के तपाईँले यो कुरा थाहा पाउनु भएको छ कि तपाईँसित कुनै शक्ति छैन? तपाईँ ख्रिस्ट जस्तै ख्रिस्टियन जीवन जिउन सक्नुहुन्न, र परमेश्वरले तपाईँबाट यो कहिले पनि सोध्नुहुन्न। परमेश्वर ख्रिस्टियन जीवन तपाईँद्वारा जिउन चाहनुहुन्छ। रोमी 7 अध्यायमा पाउलले थाहा पाए कि तिनको पुरानो स्वभावमा कुनै असल कुराले बास गर्दैन, अनि तिनले यो पनि पत्ता लगाए कि तिनको नयाँ स्वभावमा कति पनि शक्ति थिएन। नयाँ स्वभाव परमेश्वरको लागि जिउन चाहन्छ, तर त्यो गर्न कोशिश गर्छ र त्योसँग शक्ति छैन। रोमी 8 अध्यायमा हामीलाई परमेश्वरको पवित्र आत्मासँग परिचय गराइएको छ। मित्र, आज त्यहाँ थुप्रै ख्रिस्टियनहरू छन् जो आफ्नो प्रार्थनाको समय परमेश्वरको अगाडि विलाप, शोकमा र आँसुमा बिताउँछन्। यसले कुनै असल काम गर्दैन, बरु हामी समस्याको जड़को खोदल्न आवश्यक छ। 11 पदमा भनिएको छ, 11 पदमा, इसरायलले पाप गरेको छ, जुन करार मैले तिनीहरूसँग बाँधेको थिएँ सो तिनीहरूले भंग गरेका छन्। नाशको निम्ति अर्पण गरिएको मालबाट तिनीहरूले लिएका छन्। तिनीहरूले चोरी गरेका छन् र झुटो काम गरेर तिनीहरूले तिनका आफ्नै माल सामानसँग राखेका छन्। यहोशूले थाहा पाएका थिएनन् कि इसरायलीहरूले पाप गरेथे। तिनीसँग आत्मिक बोध वा ज्ञान थिएन जुन प्राचीन कलेसिया मण्डलीमा थियो। जब सफिरा र हनानियाले प्रेरित 5 अध्यायमा आफ्नो सम्पत्तिको बारेमा झुट बोले, पवित्र आत्माले पत्रुसद्वारा यो तत्कालै खुलस्त गरिदियो। प्राचीन कलेसिया पापप्रति संवेदनशील थियो। परमेश्वरले यहोशूलाई भन्नुभयो, तिनीहरूको छाउनीमा पाप थियो र यससँग तिनले व्यवहार गर्नै पर्दछ। 14 पदमा भनिएको छ, यसकारण बिहान तिमीहरू आफ्नो आफ्नो कुल अनुसार नजिकै आउनु र जुन कुललाई परमप्रभुले पक्राउनुहुन्छ त्यो सन्तान सन्तान गरी नजिक आओस्, र जुन सन्तानलाई परमप्रभु पक्राउनुहुन्छ त्यो परिवार परिवार गरी नजिक आओस्, र जुन परिवारलाई परमप्रभुले पक्राउनुहुन्छ त्यसबाट एक एक मानिस गरी नजिक आओस्। यहुदाको कुल र जेरहको परिवार पापको दोषी पाइए। अनि 18 पदमा भनिएको छ, अनि तिनले त्यसको घरका मानिस मानिस गरी नजिक ल्याए, र आकान जो यहुदाका कुलका जेरहको छोरा जब्दी त्यसको छोरो कर्मीको छोरो थियो पक्राउ पर्यो। मित्र, दोषी समूहको पत्ता लगाउन यो लामो कार्यविधिमा भएर जानु पर्यो। तिनीहरूको छाउनीमा दुष्टताको पत्ता लगाउनु कठिन थियो। हाम्रो निम्ति पनि आज मण्डलीमा दुष्टताको छुट्याउन अति नै कठिन देखा पर्दछ। 19 र 21 पदमा भनिएको छ, तब यहोशूले आकानलाई भने, हे मेरो छोरो, परमप्रभु इसरायलका परमेश्वरलाई नै महिमा दिए र उहाँको सामु साबिती गरी तैले के गरेको छ सो मलाई भन, मबाट त्यो कुरा नलुका। आकानले यहोशूलाई भन्यो, साँचो हो, मैले परमप्रभु इसरायलका परमेश्वरको विरूद्धमा पाप गरेको छु। मेरो अपराध यो हो, जब मैले लुटेको धनमा बेबुलोनिया देशको एक बढ़िया ओढ़ने 200 सेकेल ओजनको चाँदी र 50 सेकेल ओजनको सुनको एक डण्डा देखे तब मलाई लोभ लाग्यो र ती लिए। ती मेरो पालको बीचमा जमीनभित्र गाडिएका छन् र सबैभन्दा मुनि चाँदी छ। मित्र, आकानको पापको ध्यान दिनुहोस् त। तिनले देखे, तिनलाई लोभ लाग्यो र र तिनले लिए। यही नै शरीरको पापहरूको कदमहरू हुन्। निन्दो, चर्चा, आलोचना, ईर्ष्या र डाहा सम्पूर्ण शरीरका पापहरू हुन्। तिनीहरूले लड़ाई र दुःख कष्टको सृजना गर्दछ। उदाहरणको निम्ति आलोचनाले तपाईँको अहमताको निर्माण गर्दछ। यसले तपाईँ स्वयं कहाँ ध्यान आकर्षणको बोलाउँदछ वा तपाईँ स्वयं कहाँ नै ध्यान केन्द्रित गर्दछ। यसले तपाईँलाई त्यो व्यक्तिभन्दा उत्तम देखाउँछ जसलाई तपाईँ आलोचना गरिरहनु भएको छ। शरीरको पुरानो पाप देख्छ, त्यसले लोभ गर्छ अनि त्यसपछि लिन्छ। अहिले आकानले के गर्छन्? जब तिनलाई आम्ने सामनेमा केरकार गरी तिनले पश्चाताप गरे, तिनले यी सबै कुरा बताइदिए। विश्वासीहरूको लागि आज हामी कसरी शरीरमाथि विजय गर्नेछौ? तपाईँलाई थाहै होला, हामीले संसारमाथि विजय गर्ने मार्ग विश्वासद्वारा हो। तर त्यही तरिकामा हामी शरीरमाथि विजय हुन सक्दैनौ। हामीलाई परमेश्वरसँग संगतिको कायम गर्न आवश्यक छ। हामी पवित्र आत्माले भरिनु पर्दछ ताकि हामी उहाँलाई सेवा गर्न सकौं। अहिले तपाईँ कसरी उहाँसँग संगति कायम राख्न गइरहनुहुनेछ त? कसरी तपाईँ आफ्नो जीवनमा शक्ति पाउनुहुनेछ त? युहन्नाको पहिलो पत्रले यसको त्यस तरिकामा स्पष्ट पार्दछ जुन हामी यो गर्न सक्दैनौ। पहिलो युहन्ना 1:5-6 पदमा भनिएको छ, परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अध्ययारो छैन। यदि उहाँसँग हाम्रो संगति छ भनी हामी भन्छौ र अन्धकारमा हिँड्छौ भने त हामी ढाँट्छौ र सत्यमा चल्दैनौ। यदि तपाईँ भन्नुहुन्छ कि उहाँसँग संगति गरिरहनु भएको छ र पापमा बसिरहनु भएको छ भने तपाईँ कसैलाई मूर्ख बनाइरहनु भएको छैन। तपाईँ निश्चय नै उहाँसँग संगति गरिरहनु भएको छैन अनि तपाईँ यो जान्नुहुन्छ भित्री मनमा। अहिले मानिलिउ हामी भन्छौ कि हामीसँग पाप छैन। पहिलो युहन्ना 1:8 पदले भन्छ, यदि हामीमा पाप छैन भने हामी भन्छौ भने त हामीले आफैलाई धोका दिन्छौ र हामीमा सत्य हुँदैन। त हामीले के गर्नुपर्छ त? पहिलो युहन्ना 1:9 पदले भन्छ, यदि हामीले आफ्नो पापको स्वीकार गर्यौं भने हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नलाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। देख्नुभयो, तपाईँ परमेश्वरलाई आफ्नो स्तरमा समानतामा ल्याउन सक्नुहुन्न। अनि मित्र, तपाईँ आफैलाई परमेश्वरको स्तर वा समानतामा ल्याउन सक्नुहुन्न। हामीले गर्नुपर्ने काम यही हो, परमेश्वर र तपाई बीच सम्पर्क र संसार संगति निरन्तर कायम राख्नु पर्दछ। अनि केवल तपाईँले आफ्नो पापको पश्चाताप गराईद्वारा यो गर्न सक्नुहुन्छ। यो तपाईँ कसरी गर्न सक्नुहुन्छ? हजुर, अहिले भर्खरै भने, आफ्नो पापको पश्चाताप गरेर। युहन्ना यो कुरा भन्दछन् पहिलो युहन्ना 1:10 पदमा, यदि हामीले पाप गरेका छैनौं भने हामी भन्छौं भने हामी उहाँलाई झुट्टा तुल्याउँछौं र उहाँको वचन हामीमा रहँदैन। मित्र, यो अति नै दह्रो कठोर भाषा हो। परमेश्वर भन्नुहुन्छ कि यदि हामीसँग पाप छैन भने भन्छौ भने हामी झुट बोलिरहेका छौं। त हामीले यसको बारेमा के गर्नुपर्छ त? हामीले आफ्ना पापहरूको पश्चाताप गर्नुपर्दछ। हामीले कसरी पश्चाताप गर्नु? सत्य पश्चाताप आकानले गरेको पश्चाताप गरेको जस्तै हुनुपर्छ। मैले देखे, मलाई लोभ लाग्यो र ती लिए। मित्र, तपाईँको हृदयमा के कुरा छन्? परमेश्वरलाई हरेक कुरा बताउनुहोस्। उहाँलाई हरेक कुरा खुलस्त गरी बताइदिनुहोस्। यद्यपि उहाँलाई पहिले नै यसको बारेमा थाहा छ, परमेश्वर कहाँ गएर हरेक आफ्ना पापहरू बताइदिनु नै पश्चाताप हो। जबसम्म पापको पश्चाताप स्वीकार तपाईँको जीवनमा हुँदैन, तबसम्म तपाईँको जीवनमा आनन्द हुन सक्दैन, तपाईँको जीवनमा कुनै शक्ति हुन सक्दैन र तपाईँको जीवनमा कुनै विजय हुन सक्दैन। 25-26 पदमा भनिएको छ, यहोशूले भने, तैले हामीमाथि किन यस्तो संकष्ट ल्याइस्? आज तमाथि परमप्रभुले संकष्ट ल्याउनुहुनेछ। तब सारा इसरायलीहरूले त्यसलाई ढुङ्गाले हाने अनि बाँकीलाई ढुङ्गाले हानिसकेपछि जलाइदिए। तिनीहरूले आकानमाथि ढुङ्गाको थुप्रो थुप्रो लगाए। यो आजको दिनसम्म छँदैछ। तब परमप्रभु आफ्ना जल्दो क्रोधदेखि शान्त हुनुभयो। यसकारण त्यस ठाउँको नाउँ आजको दिनसम्म आकोरको बेसी रहेको छ। मित्र, यो अति नै गम्भीर परिस्थिति हो र यो नयाँ नियममा विश्वासीहरूको निम्ति जोड़ दिइएको छ। रोमी 8:13 पदमा भनिएको छ, किनकि यदि शरीर अनुसार जिउँछौ भने तिमीहरू अवश्य मर्छौ, तर यदि आत्माद्वारा शरीरका कामहरू तिमीहरूले निर्मूल पार्यौ भने तिमीहरू जिउनेछौ। त्यहाँ थुप्रै क्रिस्चियनहरू छन्, विश्वासीहरू छन् जो जीवित छैनन्। डीएल मोडीले यसलाई यसरी भन्छन्, त्यहाँ धेरै दयनीय अवस्थामा क्रिस्चियनहरू छन् किनभने तिनीहरू आफ्ना जीवनका पापहरूसँग व्यवहार गर्दैनन्। प्रेरित पाउले भने, पहिलो कोरन्थी 11:31-32 पदमा,
तर हामी आफैले आफ्नो वास्ता गरेका हुँदा होता हामी इन्साफमा पर्ने थिएनौ। अब हाम्रो इन्साफ हुँदा हामी संसारसँग दोषी नठहरियौं भनेर प्रभुबाट हामी चेतावनी पाउँछौ। यदि हामीले आफैलाई इन्साफ गर्दैनौ भने परमेश्वर अगाडि बढ्नु भएर हामीलाई इन्साफ गर्नुहुन्छ, अनि उहाँको इन्साफ कहिलेकाहीँ कठोर अनि अति नै तितो खालको हुन सक्छ। अनि यहोशूले जस्तै विलाप र शोक र गुनासो पोखाउने कामले कति पनि काम खाँदैन। हामीले गर्नुपर्ने यही हो कि उहाँ कहाँ गएर दयनीय कुराहरूलाई ठिकठाक पार्नुपर्छ, ती कुरालाई सोझ्याउनु पर्छ। जब हामी हाम्रा पापहरूको उहाँका पश्चाताप गर्छौं र त्यसबाट फर्किन्छौं, त्यसपछि हामी प्रभुको आनन्दको अनुभव गर्दछौं, प्रभुको आशिषको अनुभव गर्दछौं। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98 4735 679 98 4703569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।